यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन अध्यादेश 2083 जारी गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिशमा सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा हिजो साँझ जारी विज्ञप्तिमा उल्लेख छ। सरकारले विभिन्न अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति समक्ष सिफारिश गरेको मध्ये हिजो अस्थिर सहकारी अध्यादेश, सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश र हिजो सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन अध्यादेश 2083 जारी गरिएको हो। 2570 बुद्ध जयन्ती हिजो विभिन्न कार्यक्रम गरी मनाइएको छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धको पूजा आराधना एवं प्रवचन गरी बुद्ध जयन्ती मनाउने गरिएको छ। बुद्धको जन्म ज्ञान प्राप्ति महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाल लगायत विश्वका बौद्ध धर्मावलम्बीले श्रद्धा भक्तिपूर्वक बुद्ध जयन्ती मनाउने गर्दछन्। बुद्ध जयन्तीका अवसरमा हिजो आयोजित वृहत बौद्ध सभालाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनैतिक परिवेशमा पनि राष्ट्रिय एकता, सहिष्णुता र समावेशी विकासलाई सुदृढ बनाउन बुद्धका पञ्चशीलको सिद्धान्त मार्गदर्शक बन्न सक्ने बताउनुभयो। राष्ट्रपति पौडेलले आजको विश्व अनेकन चुनौती, द्वन्द, असहिष्णुता, जलवायु संकट र मानवीय मूल्यको क्षयबाट गुज्रिरहेको सन्दर्भमा बुद्धका उपदेशहरू अझ सान्दर्भिक बन्दै गएको स्पष्ट पार्नुभयो। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उभौली पर्व पनि हिजो देशभरका भूमिस्थानमा पूजा आराधना गरी मनाइएको छ। बाली लगाउनु अघि गाउँ गाउँमा रहेका भूमि स्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा छ। गर्मी बढ़ने भएकाले यो समुदायका मानिस बेसीबाट लेकतिर उभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको हो। वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गी लगायत जनावर, जंगली जनावर पनि उभो लाग्ने किरात समुदायको विश्वास छ। 137 अन्तर्राष्ट्रिय श्रमिक दिवस हिजो नेपालमा पनि विविध कार्यक्रम गरी मनाइएको छ। दिवसको अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा तीनवटा महत्वपूर्ण कामको घोषणा गर्नुभएको छ। मन्त्री यादवले भिडियो सन्देश जारी गर्नुहुँदै पहिलो घोषणा अन्तर्गत 5 वर्ष राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रमले प्रत्येक श्रमिकको सुरक्षा, स्वास्थ्य र सुरक्षित कार्य वातावरणको अधिकार सुनिश्चित गर्ने बताउनुभयो। दोस्रो घोषणामा विदेशमा रहेका नेपाली श्रमिकसँग प्रत्यक्ष संवाद, सूचना प्रवाह र समस्या समाधानलाई प्रभावकारी बनाउन विदेश स्थित नेपाली दूतावासमा रहेका श्रम सहचारी कन्सुलरबाट हप्तामा एकपटक फेसबुक लाइभ कार्यक्रम सञ्चालन गरिने पनि मन्त्री यादवले उल्लेख गर्नुभयो। यस्तै तेस्रो घोषणामा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध भएका श्रमिकहरूले घडेरी खरिद गर्न 6% ब्याजदरमा कर्जा उपलब्ध गराइने मन्त्री यादवले बताउनुभयो। श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसद्वारा हिजो काठमाण्डुमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीले आगामी 5 वर्ष जिम्मेवार, सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभयो। सभापति थापाले जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्ने स्पष्ट जनादेश दिएकाले जनादेश अनुसार अघि बढ़ने प्रतिबद्धता जनाउनुभयो। श्रमिक दिवसका अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुफ र एकीकृत ट्रेड युनियन महासंघ नेपालले हिजो आयोजना गरेको कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले मुलुकको श्रम क्षेत्रमा देखिएका समस्या समाधानको अगुवाई मजदूर संगठनले गर्नुपर्ने बताउनुभयो। यस्तै दिवसका अवसरमा नेकपा एमाले निकट अखिल नेपाल ट्रेड युनियन महासंघ जी फण्डले काठमाण्डुको भ्रकुटी मण्डपमा र्यालीको आयोजना गर्यो। सरकारले दोस्रो चरण अन्तर्गत हिजोदेखि काठमाण्डु उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने काम शुरू गरेको छ। पहिलो चरणमा थापाथली, सिनामंगल, गैरीगाउँ, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती स्थानान्तरण गरिसकिएकाले हिजोदेखि दोस्रो चरणको काम शुरू भएको हो। बल्खु क्षेत्रका 486, बंशीघाट क्षेत्रका 200 संरचनाहरू खाली गराइएको छ। बर्खायाममा आउने बाढ़ी र डुबानबाट हुन सक्ने ठूलो मानवीय र भौतिक क्षतिलाई रोक्दै नागरिकको जीवधनको रक्षा गर्न सरकारले यो कदमलाई उच्च प्राथमिकता राखेको जनाएको छ। काठमाडौँको बागमती र त्यसका सहायक नदी किनारको जोखिमपूर्ण जीवनबाट मुक्त भई सुरक्षित भविष्यको खोजीमा त्यहाँका बासिन्दाले सरकारको कदमलाई साथ दिन थालेका छन्। काठमाडौँको बल्खु र वंशीघाट क्षेत्रमा बसोबास गर्ने तर आफ्नो घर जग्गा र पैतृक सम्पत्ति नभएका र न्यून आय स्रोत भएका उनीहरूले रंगशाला पुगेर आफ्नो विवरण टिपाउन थालेका हुन्। साथै विवरण संकलनसँगै त्यहाँ पुगेका नागरिकको स्वास्थ्य जाँच र आवश्यक मनोपरामर्श प्रदान गरिँदैछ भने त्यसले उनीहरूमा रहेको त्रासलाई कम गरी आत्मविश्वास जगाउन मद्दत गरेको बताइएको छ। अर्थमन्त्री डाक्टर सोनी मागले र परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहनुभएका अमेरिकाका दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत सर्जियो गोरले हिजो छुट्टा छुट्टै भेट गर्नुभएको छ। भेटमा अर्थमन्त्री डाक्टर वाग्ले र विशेष दूत गोरबीच दुई देशबीचको आर्थिक साझेदारी र विकास सहायता लगायतका विविध विषयमा छलफल भएको थियो। यसैगरी परराष्ट्र मन्त्री खनाल र विशेष दूत गोरबीचको भेटमा नेपाल अमेरिका सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। लुम्बिनी विश्व शान्ति मञ्चले बुद्ध जयन्तीका अवसरमा लुम्बिनीको माटो समृद्धिको बाटो अभियान घोषणा गरेको छ। अभियान अन्तर्गत भैरहवा लुम्बिनी क्षेत्रमा 2570 बिरूवा रोप्ने कार्यक्रम रहेको मञ्चका संस्थापक वासु गौतमले बताउनुभयो। नेपाल मेडिकल काउन्सिलले थप 19 चिकित्सकको दर्ता प्रमाणपत्र लाइसेन्स खारेज गरेको छ। काउन्सिलले नेपाली नागरिकता परित्याग गरी विदेशको राहदानी लिएका 19 चिकित्सकको लाइसेन्स दर्ता खारेज गरेको काउन्सिलका रजिस्ट्रार डाक्टर सतीश कुमार देवले जानकारी दिनुभयो। ती चिकित्सकले नेपाली नागरिकता त्यागेर ब्रिटिश, क्यानेडियन, अमेरिकन, न्यूजील्याण्ड, जर्मन, अस्ट्रेलियन र भारतीय नागरिकता लिएकाले दर्ता खारेज गरिएको बताइएको छ। यसअघि काउन्सिलले नेपाली नागरिकता त्यागेर विदेशी राहदानी लिएका 17 लाइसेन्स खारेज गरेको थियो। दाङको घोराई स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुको एनजीओ प्लान्ट सेवा शुरू भएको छ। मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका मुटुरोग विशेषज्ञ र प्रतिष्ठानमा कार्यरत चिकित्सकको टोलीले हिजो 2 बिरामीको एनजीओ प्लान्ट गरेको हो। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठूलो रकम ठगी गरेको अभियोगमा 7 पक्राउ परेका छन्। जापान, कोरिया र अमेरिकामा आकर्षक तलब प्राप्त हुने रोजगारी मिलाइदिने भनेर 45 3,14,00,000 रूपियाँ ठगेको अभियोगमा 13 सूरज लिम्बू, सुलुखुम्बुका कमल बहादुर मगर र सागर शेर्पा, काभ्रेपलाञ्चोकका विनोद थापा, सूर्यप्रसाद कोइराला, सरोज गौतम र प्रहलाद खत्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। र सरकारले जेएनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पछिल्लो पटक थप 22 नाम समावेश गर्दै जेएनजी आन्दोलनमा घाइतेको सूचीकृत सम्पन्न गरेपछि घाइतेको विवरण सार्वजनिक गरिएको हो। पछिल्लो पटक प्राप्त 250 मध्ये 22 मात्र घाइतेको नाम सूचीकृत गरेसँगै जेएनजी आन्दोलनमा घाइतेको विवरण सार्वजनिक गरिएको स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका प्रमुख डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिनुभयो। उहाँका अनुसार मन्त्रालयको मापदण्ड अनुसार जेएनजी आन्दोलनका क्रममा घाइतेको संख्या 2,660 पुगेको छ। रेडियो नेपालबाट बिहान 6 समाचार यही सकियो। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।